आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सितैमा मुक्ति छ सबैलाई, विशेष गर सृष्टि प्रभुलाई, स्वर्गको राज्य नजिकै छ, यो कुरा सबैले बुझ्नु छ। स्वर्गको राज्य नजिकै छ, यो कुरा सबैले बुझ्नु छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।
स्वर्गको ढोका हुन्, विश्वासीलाई प्रवेश गराउँछन्। येशु स्वर्गको ढोका हुन्, विश्वासीलाई प्रवेश गराउँछन्। सितैमा मुक्ति छ सबैलाई, विश्वास गर क्रिस्टेसु प्रभुलाई, स्वर्गको राज्य नजिकै छ, यो कुरा सबैले बुझ्नु छ। स्वर्गको राज्य नजिकै छ, यो कुरा सबैले बुझ्नु छ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो नमस्कार अनि ख्रिष्टीय अभिवादन, जय मसीह। साथै तपाई सबैलाई एकपल्ट
आजको यो पवित्र धर्मशास्त्र बाइबल अध्ययनको कार्यक्रम मुक्तिको मार्गमा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, म आशा गर्दछु तपाईहरूले यो पवित्र धर्मशास्त्र बाइबल अध्ययनबाट धेरै धेरै शास्त्रका गहन कुराहरू सिकिरहनु भएको छ अनि त्यसको तपाईले आफ्नो जीवनमा पनि दाँजेर आत्मिक आशिषहरू प्राप्त गरिरहनु भएको छ। प्रिय, आजदेखि हामी अर्को नयाँ बाइबलको पुस्तकबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्ला दिनसम्म हामीले बाइबलको सबभन्दा पहिलो पुस्तक उत्पत्तिबाट वचन अध्ययन गरिरहेका थियौं, शास्त्र अध्ययन गरिरहेका थियौं, तर आजदेखि हामी पवित्र धर्मशास्त्र बाइबलको नयाँ नियमको खण्ड अनि त्यसको पहिलो पुस्तक मती रचित सुसमाचार भन्ने पुस्तकबाट शास्त्रको अध्ययन र मनन गर्न आरम्भ गर्न गइरहेका छौं। हामी यस पुस्तकमा करिब 3 महिनासम्म लगातार अध्ययन गर्नेछौ। म तपाईहरूलाई अनुरोध गर्दछु कि कृपया यो सुन्दर पवित्र धर्मशास्त्र बाइबल अध्ययन कार्यक्रमलाई एक दिन पनि नगुमाउनुहोस्, नचुकाउनुहोस्। यो परमेश्वरले हाम्रो निम्ति प्रबन्ध गर्नुभएको एउटा अवसर हो र यसलाई हामीले सदुपयोग गर्नुपर्दछ। यदि तपाईहरूले सुनेर आत्मिक लाभ प्राप्त गर्नु भएन भने यो कार्यक्रमको त्यति महत्व भएन। त्यसकारण यो महान अवसरलाई नगुमाउनुहोस् भनेर म तपाईँ सबैलाई अनुरोध गर्न चाहन्छु। तपाईँ स्वयंले सुन्नुहोस् र अरूहरूलाई पनि सुन्नलाई उत्सुकताको साथ उत्साह दिनुहोस्। म विश्वास गर्दछु यस अध्ययनबाट तपाईँ र हरेक जसले सुन्दछ आत्मिक आशहरू पाउनुहुनेछ। अनि तपाईँ विश्वासी हुनुहुन्छ भने तपाईँले पाउने आशिषको स्रोत बाइबल मात्र हो। यो कुरा बुझेर प्रार्थनाको साथ हरेक दिन कार्यक्रम सुन्नुहोस् र परिवार साथै अरूलाई पनि यो महान सुन्दर कार्यक्रम सुन्न लगाउनुहोस् र पत्रचार गर्न पनि नभुल्नुहोस्। आज हामी आरम्भ गर्ने परिचयको खण्ड मात्र देख्नेछौ। मित्र, मती रचित सुसमाचारको पुस्तकसँग 28 अध्याय मात्र भए पनि यो अति नै महत्वपूर्ण पुस्तक हो। वास्तवमा उत्पत्ति र मतीको पुस्तक बाइबलका दुई कुञ्जी प्रमुख पुस्तकहरू हुन्। सबभन्दा पहिले हामी यो कुरातिर हेरौं, पुरानो नियम र नयाँ नियम बीचको पुल। जब हामी आज मती रचित सुसमाचारको अध्ययनमा प्रवेश गर्दछौं, म नयाँ नियम र पुरानो नियम बीचको ग्याप वा दरार वा खाडलमा पुल लगाउन वा जोड्न चाहन्छु। यो चाहिँ नयाँ नियमलाई ठिक तरिकाले बुझ्नको निम्ति हो। उही समयमा यो करिब 400 वर्ष अवधिको ग्याप वा अन्तराल वा खाल्डोको बुझिराख्न अति नै महत्वपूर्ण म सम्झन्छु। यो समय चाहिँ मलाकी र नहेमियाको दिनहरू र बेतलेममा प्रभु येशु ख्रिष्टको जन्मको बीचमा रहेको लामो अवधि समय हो। तपाईँलाई थाहा भयो, मलाकीले भविष्यवाणी गरेपछि स्वर्गीय मौन रह्यो, चुप रह्यो। परमेश्वरले स्वर्गीय स्टेशन बन्द गर्नुभयो र करिब 400 वर्ष त्यहाँ कुनै पनि प्रसारण भएन। त्यसपछि एक दिन अचानक यरूसलेमको मन्दिरको वेदीमा जकरिया नाम गरेको पुजारी प्रार्थना गर्दा परमेश्वरको दूत उनको सामने प्रकट भयो र त्यस दूतले योहाना बप्तिस्मा दिने व्यक्तिको जन्मको घोषणा गरे जो ख्रिष्टको अग्रदूत बाटो तयार गर्ने व्यक्ति वा कर्ता थिए। हामी पछिबाट मतीको पुस्तकमा बप्तिस्मा दिने योहाना कति महत्वपूर्णका पात्र छन् भन्ने कुरा देख्नेछौ। हामी थाहा पाउँछौ कि यो 400 वर्षको विराममा अन्तरालमा थुप्रै कुराले स्थान लिएको थियो। यद्यपि यस सम्बन्धमा शास्त्रमा हामी मौनको चुपचापको अवधि देखे तापनि यी मानिसहरूको इतिहासमा यो अवधि अति नै आनन्दित उत्साहित समय थियो अनि उही समयमा धेरैपल्ट यो दुःखदायीको समय पनि थियो। यहुदाको आन्तरिक अवस्थाले मौलिक परिवर्तनको अनुभव गरेथ्यो। नयाँ सभ्यता, नयाँ संस्थाहरू र जनअप्रिय संगठनहरू त्यस अवधिमा खड़ा भए अनि यी नयाँ चीजहरूमध्ये धेरै चाहिँ नयाँ नियममा प्रकट भएको छ। लौकिक वा विश्व इतिहासले पुरानो नियम र नयाँ नियम बीच विराममा वा ती समयमा घटेका घटनाको अति नै राम्रो गरी उल्लेख गरेको छ, रिपोर्ट गरेको छ। मादी फारस साम्राज्य विश्वमा भएको बेला पुरानो नियमको अन्त हुँदछ। उही समयमा मिश्र अझै विश्व राजनीतिकमा एक शक्तिमा गनिन्थ्यो। त्यस बेला यी पुराना र नयाँ नियम बीचको विराम वा ग्याप समयको अवधिमा यी दुवै महान राष्ट्रको रूपमा दृश्यबाट पूर्ण रूपमा लोप भयो। विश्व शक्ति पूर्वदेखि पश्चिममा सर्यो, एसियादेखि युरोप र मादी फारसदेखि ग्रीसमा। जब नयाँ नियम आरम्भ हुन्छ, बाइबलको दोस्रो खण्ड नयाँ नियम, नयाँ शक्ति रोम विश्व शासकको रूपमा खड़ा भएको थियो। यो महान संक्रमणको वा परिवर्तनको अवधिको यी केही महत्वपूर्ण मिति वा तिथिहरू यसका केही विषयको सार दिदछ, किनभने इतिहासकारहरू निश्चित मिति तोक्ने कुरामा सधैँ एक रूपमा वा समानमा छैनन्, अनि यी मितिहरूलाई चाहिँ सालाखालाको रूपमा वा करिब करिबको रूपमा विचार गरौं। 480 ख्रिष्टपूर्वमा मादी फारसका शासकद्वारा धर्मपोलीमा ग्रीकहरूमाथि विजय भए, तर सालामिसको युद्धमा तिनी पराजित भए। वास्तवमा तिनलाई पराजित गर्ने कुरा नै आँधी तूफान थियो त्यस बेला। यो नै विश्व शासकको लागि पूर्वको शक्तिको झण्डै अन्तिम समय थियो। अनि 333 ख्रिष्टपूर्वमा पश्चिमबाट एउटा बोका आयो, जुन दानियलले 8 अध्यायमा सांकेतिक रूपमा रेकर्ड गरेको छ। यो चाहिँ सिकन्दर महान थिए, अलेक्जेन्डर ग्रेट। तिनले एक रूपमा सबैलाई एकत्रित ग्रीक सेनाहरूलाई नेतृत्व गर्न र इससमा मादी फारसमाथि विजय गरे। तिनले एकत्रित ग्रीक सेनाहरूलाई नेतृत्व गरे, इससमा मादी फारसमाथि हमला गरी विजय गरे र 332 ख्रिष्टपूर्व सिकन्दर महान यरुसलेममा आए। तर तिनलाई रातमा परमेश्वरले दर्शन दिए र तिनले यरुसलेम शहरलाई केही नगरी छोडे। अनि 323 ख्रिष्टपूर्व सिकन्दर फारसमा मरे। तिनले आफ्नो साम्राज्यको सिट कुर्सी त्यहाँ सानो इच्छा गरेका थिए, त्यहाँ सार्नलाई इच्छा गरेका थिए। त्यसपछि दुवै पूर्व र पश्चिमको विश्व साम्राज्य तिनका चार सेनापतिहरूका बीचमा बाँडियो। अनि 320 ख्रिष्टपूर्व टोलेमी सटरद्वारा यहुदालाई मिश्रमा गाँसे वा गाभे। अनि 312 ख्रिष्टपूर्वमा सिलुकसले सिलुसिडाईको राज्य स्थापन गरियो, जुनलाई सिरिया वा आराम भनिन्छ। तिनले यहुदालाई हातमा पार्न कोशिश गरे, त्यसकारण यहुदा मिश्र र सिरिया बीचको रणभूमि भयो। यो सानो राष्ट्र साडेको जुदाई बाछाको मिचाई भयो। अनि 203 अन्टिकस महानले यरुसलेमलाई आफ्नो हातमा कब्जामा लिए र यहुदा चाहिँ सिरियाको वा आरामको प्रभावमा आयो। अनि 170 ख्रिष्टपूर्वमा अन्टिकस इपिफानिसले यरुसलेमलाई आक्रमण गरी आफ्नो हातमा लियो र यरुसलेममा स्थित मन्दिरलाई अपवित्र गर्यो। तिनलाई दानियल 8 अध्यायको 9 पदमा सानो सिंहको रूपमा सांकेतिक भाषामा उल्लेख गरिएको छ। तिनलाई यहुदा वा यहुदी इतिहासको नेरो भनिन्छ। अनि 166 ख्रिष्टपूर्वमा मत्ताथियस यहुदाको पुजारीले आराम वा सिरियाको विरूद्धमा विद्रोह उठाए। यो चाहिँ मक्काबीहरूको अवधिको आरम्भ हो। यस अवधिमा जति धेरै इसरायल राष्ट्र अरू बेला कहिले पनि सतावट कठिनाईमा गएको थिएन जति त्यस बेला गएका थिए। अनि उही समयमा यस विराम वा गेपको समय अवधिमा जति धेरै तिनीहरू निरसाहसी कहिले पनि भएका थिएनन्। यहुदा, माकाबाउस, जसको नामको अर्थ हो घन, तिनी नै त्यस विद्रोहलाई संगठित गर्ने अगुवा वा नेता थिए। र 63 ख्रीष्टपूर्वमा पोम्पे भन्ने रोमी शासकले यरूसलेमलाई लिए र इसरायलका जातिहरू नयाँ विश्वशक्तिको शासन मुनि आए। येशुको जन्मको समयमा तिनीहरू रोम साम्राज्य मुनि, तिनीहरूको अधिपत्य मुनि थिए। र 40 ख्रीष्टपूर्वमा रोमी राष्ट्र परिषदले हेरोदलाई यहुदाको रजौटे राजाको रूपमा नियुक्त गरे। यस व्यक्ति जस्तो दुष्ट क्रूर परिवार वा व्यक्ति कोही पनि थिएनन् होला। अनि 37 ख्रीष्टपूर्वमा हेरोदले यरूसलेम आफ्नो हातमा लिए र अन्तिम मकाबी पुजारी राजा अन्टिगोसनलाई मारे। र 31 ख्रीष्टपूर्वमा कैसर अगस्तस रोमको शासक वा सम्राट बने। र 19 ख्रीष्टपूर्वमा हेरोदको निर्देशनमा यरूसलेमको मन्दिर बन्न आरम्भ भयो। निर्माण कार्य केही सालदेखि चलिरहेको थियो। जब हाम्रा प्रभु जन्मनुभयो त्यस अवधिसम्म निर्माण कार्य चलिरहेको थियो। अनि 4 ख्रीष्टपूर्वमा हाम्रा प्रभु येशु बेतलेम भन्ने ठाउँमा जन्मनुभयो। मित्र, पुरानो र नयाँ नियम बीचका यो गेप वा अन्तराल वा विरामको अवधिमा तिनीहरूको अनुभवको कारणले यहुदा राष्ट्रको आन्तरिक जीवनमा मौलिक परिवर्तनले स्थान लिएको थियो। बाबेलको बन्धुवा वा कैदपछि तिनीहरू प्रतिमा पूजादेखि वैदिक पवित्रताको लागि आफूलाई तयार गरिसकेपछि परमेश्वरतिर तिनीहरू फर्के। व्यवस्था तिनीहरूको निम्ति अति नै प्रिय कुरा बन्यो। तिनीहरूको हरेक दिनको प्रवचनमा उत्कृष्ट हिब्रूको सट्टा आरामाइकलाई बाटो दियो। यद्यपि हिब्रू तिनीहरूको सभाघरहरूको लागि स्मृतिमा राखे तापनि सिनागग वा सभाघर चाहिँ तिनीहरूको कैदपछि वा बन्धुवापछि अस्तित्वमा आएको नजर हामी देख्छौ। यो यहुदामा र विश्वका जहीँ कहीँ तिनीहरू अर्थात यहुदीहरू गए त्यहाँ यो तिनीहरूको जीवनमा केन्द्र बन्यो। उही समयमा यी मानिसहरूको बीचबाट केही सेक्ट वा केही झुण्ड वा समूह खड़ा भई उठ्यो जुन नयाँ नियममा उल्लेख गरिएका छन् र जुनको बारेमा हामी बाइबलको पुरानो नियममा कति पनि सुन्दैनौ। जस्तै फरिसीहरू चाहिँ मुख्य प्रबल पार्टीहरू थिए। तिनीहरू सबै विदेशी प्रभावहरूको विरूद्धमा यहुदी जीवन ढाँचा वा जीवनशैली र संस्कारको सुरक्षा गर्न खड़ा भएका थिए। तिनीहरू कड़ा व्यवस्थाको मान्ने परम्परावादी, कट्टरपन्थी र रूढ़ीवादीहरू थिए जो पुरानो नियमको विश्वास गर्थे। बाइबलको पहिलो पुस्तक पहिलो खण्ड पुरानो नियमको तिनीहरू विश्वास गर्थे। तिनीहरू राजनीतिकमा राष्ट्रवादीहरू थिए र दाउदको लाइनमा वा वंशमा राज्यलाई स्थापित गर्न चाहन्थे। अर्थात दाउदको कुनै पनि व्यक्तिको नेतृत्वमा त्यस राज्यलाई राख्न चाहन्थे, स्थापित गर्न चाहन्थे। त्यसकारण तिनीहरू राजनैतिक धार्मिक पार्टीहरू थिए, मतलब दुवै कुरामा हात हाल्ने व्यक्तिहरू थिए। अनि दोस्रो समूह हामी देख्छौ तिनीहरू चाहिँ सदुकीहरू। सदुकीहरू चाहिँ धनी र स्वतन्त्रतावादी वा उद्धारवाद वर्गका व्यक्तिहरू थिए जो परम्पराबाट मुक्त हुन चाहन्थे। अनि यो कुरा सत्य छ कि धनी मानिसहरू त्यस्तै नै हुन्छन्। तिनीहरूमा धार्मिक कुरामा त्यति धेरै भक्तिभाव हुँदैन। अनि सदुकीहरू पनि धर्ममा वा विश्वासमा उद्धारवाद स्वतन्त्रवादी थिए र तिनीहरूले अलौकिक कुराको इन्कार गर्थे। यसरी तिनीहरूले फरिसीहरूको विरोधमा सधैँ उभिने गर्दथे र सदुकीहरूको विचार ग्रीक इपिक्युरियनको सिद्धान्तसँग थुप्रै नै मिल्दथ्यो। अनि इपिक्युरियन चाहिँ एक महान दार्शनिक थिए जसको दर्शनशास्त्र खाओ पियो मजा गर भोलि त मर्नेछौ त्यो थियो। अनि हामीसँग यो सदुकीहरूको गलत विचारधारा हुन सक्छ। वास्तवमा तिनीहरू असल जीवन प्राप्त गर्न कोशिश गरिरहेका थिए। तिनीहरूले सोचे कि आफ्ना शारीरिक तृष्णा र भोगको तिनीहरूलाई सन्तुष्ट गरेर विजय प्राप्त गर्न सक्छन् र तिनीहरूलाई स्वतन्त्र शासन वा इच्छा दिएर तिनीहरूलाई कति पनि ध्यानको आवश्यक छैन। हाम्रा दिनमा धेरै मानिसहरूसँग उही खालको दर्शन शास्त्र छ। म तपाईँलाई भनौं, तिनीहरूले यो गर्न कोशिश गरे तर यसले कति पनि काम खाएन, न त आज नै यसले काम खान्छ। अनि तेस्रो समूह चाहिँ शास्त्रीहरू थिए। शास्त्रीहरू चाहिँ व्यवस्थाको व्याख्या गर्ने पेसाका व्यक्तिहरूका समूह थिए। तिनीहरू चाहिँ एजराको दिनबाट, जुन हामी पुरानो नियमको एजरा भन्ने पुस्तकमा एजराको बारेमा सुन्दछौ, त्यो एजराको दिनहरूबाट अस्तित्वमा आएको हामी शास्त्रमा देख्छौ। र तिनीहरू व्यवस्थाको आत्मासँग भन्दा व्यवस्थाको अक्षरसँग धेरै सम्बन्ध राख्थे। जब वृद्ध हेरोदले शास्त्रीहरूलाई बोलाएर येशु कहाँ जन्मने छ भन्ने कुरा सोधे, तिनीहरूले फटाफट यो कुरा थाहा पाए, जाने र भने कि त्यो उहाँको जन्म बेतलेम भन्ने ठाउँमा हुनेछ। तिनीहरू ऊँटमा सवार गरेर येशुलाई हेर्न बेतलेममा जान सक्थे, तर तिनीहरू यस कुरामा त्यति रुचि लिएनन्। तिनीहरू व्यवस्थाको अक्षरमा लीन भए। एक किसिमले तिनीहरू सिद्धान्त मान्ने तर व्यावहारिक किसिमको व्यक्ति थिएनन्। यो अति नै दयनीय र दुःखको कुरो हो। मेरो मित्र, बाइबलबाट खालि ज्ञान र जानकारीको चाहना गर्नु मात्र असल होइन, तर त्यसलाई व्यावहारिकमा लागू गर्नु चाहिँ महत्वपूर्ण कुरा हो। यो कुरा हामीले याद राख्नुपर्छ। बाइबलबाट खालि ज्ञान र जानकारीको चाहना मात्र गर्नु, तर यसलाई आफ्नो व्यावहारिक जीवनमा व्यावहारिकतामा लागू गर्न चाहिँ इच्छा नगर्ने काम खतरनाक हुन्छ। अनि चौथो समूह थियो हेरोदियनहरू, अर्थात हेरोदीहरू। ती हेरोदीहरू येशुको दिनमा एक पार्टी थिए र तिनीहरू चाहिँ वास्तवमा राजनैतिक अवसर मात्र हेर्ने व्यक्तिहरू थिए। तिनीहरूले हेरोदलाई सिंहासनमा निरन्तर राख्नलाई कोशिश गर्थे, किनभने तिनीहरू आफ्नो पार्टीलाई शक्तिमा आएको देख्न चाहन्थे। अनि मित्र, यस दुई पुरानो नियम र नयाँ नियम बीचको विराम वा अन्तरालको समय चाहिँ परमेश्वरबाट प्रकाश नआए तापनि महान साहित्य क्रियाकलापका अवधि थियो। 283 247 ख्रीष्टपूर्व अवधिमा पुरानो नियम मिश्रको अलेक्जेन्ड्रियामा ग्रीकमा अनुवाद गरिएको थियो। पुरानो नियम भनेको पवित्र धर्मशास्त्रको पहिलो खण्ड। पुरानो नियम त्यसबेला मिश्रको अलेक्जेन्ड्रियामा ग्रीक भाषामा अनुवाद गरिएको थियो। यो हरेक 12 कुलबाट 6 सदस्यहरूबाट अनुवाद गरिएको थियो। त्यसकारण यस अनुवादको नाम सेप्टेजिएन्ट राखिएको थियो, जुनको अर्थ हो 70। यो अनुवाद बाइबलले पनि प्रयोग गर्यो र हाम्रा प्रभुले यसबाट पटक पटक उद्धृत गर्नुभयो। अनि यसै अवधिमा पुराण नियमको अपोकृफा भन्ने पुस्तकहरू पनि लेखिएका थिए। यी अपोकृफाहरू चाहिँ 14 पुस्तकहरू हुन्, जुनले प्रेरणाको चिन्ह वा संकेत कति पनि बोकेको छैन, त्यसकारण यसको प्रयोग गरिँदैन। यद्यपि यो समय अवधिलाई परमेश्वरको मौनताको समयको रूपमा जाने तापनि, यो स्पष्ट छ कि परमेश्वरले ख्रीष्टको आगमनको लागि विश्वलाई तयार गरिरहनु भएको थियो। यद्यपि यहुदी जाति, ग्रीक सभ्यता र रोमी साम्राज्य र पूर्व देशका हजारौं जातिका मानिसहरू उद्धारकर्ताको आगमनको लागि तयारी भइरहेका थिए। चार सुसमाचारीय पुस्तकले त्यस दिनका चार प्रमुख झुण्ड वा समूहको बारेमा उल्लेख गर्दछ। मत्तीको पुस्तक इसरायल राष्ट्रको लागि लेखिएको थियो। यो पहिले हिब्रूमा लेखिएको थियो र यो चाहिँ खास गरी त्यस दिनका धार्मिक व्यक्तिहरूको लागि निर्दिष्ट गरिएको थियो। मर्कुस रचित सुसमाचार चाहिँ रोमीहरूको लागि लेखिएको थियो। रोमीहरू कामका व्यक्तिहरू थिए, जसले सरकार, व्यवस्था र आज्ञा आदर्शको विश्वास गर्थे कि यिनै विधिले विश्वको नियन्त्रण गर्न सकिन्छ। धेरै मानिसहरू सोच्दछन् कि यही नै तरिकाले आज पनि काम गरिनुपर्छ। यो सत्य हो कि त्यहाँ व्यवस्था आज्ञा हुनुपर्छ, तर रोमीहरूले चाँडै सिके कि तिनीहरूले खालि यसद्वारा मात्र विश्वको शासन गर्न सक्दैनन्। संसारले एक व्यक्तिको बारेमा जान्न आवश्यक पर्यो जसले व्यवस्था र आज्ञाको विश्वास गर्नुहुन्थ्यो, तर उही समयमा जो पापको लागि क्षमा परमेश्वरको अनुग्रह कृपा पनि प्रदान गर्नुभयो अनि उहाँ प्रभु ख्रिष्ट हुनुहुन्छ जसलाई मर्कुसद्वारा मर्कुसको सुसमाचारले रोमीहरूलाई प्रस्तुत गर्दछ। लुका रचित सुसमाचार चाहिँ ग्रीकको लागि लेखिएको थियो अर्थात बुद्धिमान विचारशील व्यक्तिहरूको लागि अनि युहना रचित सुसमाचार चाहिँ सिधै विश्वासीहरूको लागि लेखिएको थियो तर अप्रत्यक्ष रूपमा पूर्व देशका बासिन्दाहरूलाई जहाँ लाखौं रहस्यमयका कुराहरू थिए र सबै छुटकाराको निम्ति चित्कार छोडिरहेका थिए आज पनि विश्वबाट मानिसहरू चित्कार छोडिरहेका छन् र तिनीहरूलाई उद्धारकर्ताको आवश्यकता छ। धार्मिक मानिसहरूलाई धर्म चाहिन्छ ख्रिष्ट होइन। शक्ति र अधिकारको व्यक्तिलाई उद्धारको आवश्यक छ जससँग तिनलाई बचाउने शक्ति छ। विचारशील व्यक्ति त्यस व्यक्तिको आवश्यक छ जसले तिनको मानसिक र आत्मिक अवस्था र आवश्यकताहरूको पूरा गर्न सक्छ अनि निश्चय नै तुच्छ पापी व्यक्तिले पनि उद्धारकर्ताको बारेमा जान्न आवश्यक छ जसले केवल उद्धार मात्र दिनुहुन्न उसलाई त्यस्तो व्यक्ति पनि बनाउन सक्नुहुन्छ जो उहाँको लागि जीवन जिउन सक्छ। हजुर, यो मतीको पुस्तकको लेखक कर उठाउने व्यक्ति हुन् जसका नाम मती हो जसलाई ख्रिष्ट प्रभुले आफ्ना चेला बनाउनुभयो र मैले पहिले भनिसके कि यो पुस्तक विशेष गरी यहुदी धार्मिक व्यक्तिहरूको निमित्त लेखिएको थियो। यस सुसमाचारमा मती पटक पटक यो देखाउँछन् कि कसरी पुरानो नियम यहुदी धर्मशास्त्रका भविष्यवाणीहरू येशूको जीवनमा पूरा भए। लेखकले यो कुरा प्रकट गर्न चाहन्थे कि येशू ख्रिष्ट प्रतिज्ञा गरिएको उद्धारकर्ता मसी र आउन गइरहेको राजा हुनुहुन्छ। आजसम्म तपाईले पनि संसारमा पापबाट उद्धार गर्ने मुक्तिदाता को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनु भएको छैन भने र थाहा पाउनु भएर पनि व्यक्तिगत जीवनमा ग्रहण गर्नु भएको छैन भने र आफ्नै धर्म कर्म र समाजमा भर परिरहेका हुनुहुन्छ भने तपाई र मेरो निम्ति यो शुभ सन्देश छ। ख्रिष्ट हाम्रो निम्ति प्रतिज्ञा गरिएको उद्धारकर्ता हुनुहुन्छ जसले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। के हामीलाई यो वास्तविकता थाहा छ?
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536679, 98470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।